यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा काठमाडौँमा प्रदर्शन। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू प्रहरी नियन्त्रणमा। देशभरका बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै। र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरूको विरोधमा अमेरिकाभर प्रदर्शन। समाचार अब विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँका निषेधित क्षेत्रहरूमा प्रदर्शन गरिरहेको छ। प्रदर्शनका क्रममा प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसरबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। नेपाल शिक्षक महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई शास्ति भएको छ। विशेष गरी माइतीघरदेखि नयाँ बानेश्वरसम्म कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानुपर्ने कर्मचारीलाई मर्का परेको थियो। राप्रपाले निषेधित क्षेत्र बिजुली बजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज आन्दोलनको समय घटाएका छन्। शिक्षकहरूले शनिबारसम्म बिहान 11 बजेदेखि अपरान्ह 4 बजेसम्म आन्दोलन गर्दै आए पनि आज भने बिहान 9 बजेदेखि 12 बजेसम्म मात्र निरन्तरता दिएका हुन्। शिक्षकहरूले बिहान 9 बजे प्रदर्शन गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो। शिक्षकहरूले 19 दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्। विद्यालय शिक्षा ऐन जारी नभए सम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ। शिक्षकहरूको आन्दोलनका कारण कक्षा 12 परीक्षा र एसएईका कपी परीक्षणमा अन्योल सृजना भएको छ। पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र 2082 वैशाख 11 गते नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। महानगरले आज सूचना प्रकाशित गर्दै विद्यालयहरूलाई नियमित पठन पाठन कार्य गर्न अनुरोध गरेको हो। महानगरको शिक्षा महाशाखाले जारी गरेको सूचनामा शैक्षिक क्यालेण्डर अनुसार वैशाख 8 गतेदेखि पठन पाठन शुरू गर्ने उल्लेख भए पनि भर्ना प्रक्रिया तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा समय लाग्ने भएकोले नियमित कक्षा 3 दिनपछि सारिएको जानकारी गराइएको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा गत चैत 20 गतेदेखि भइरहेको शिक्षकहरूको प्रदर्शनले देशभरका विद्यालयमा असर परेको छ। प्रदर्शनका कारण विद्यालयहरूमा पठन पाठन प्रभावित भएको छ। सरकारले गत वर्षको असोज महिनामा आएको बाढ़ीबाट सबभन्दा बढ़ी क्षति पुगेको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन शुरू गरेको छ। घटनामा अति प्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्ने गरी गृहमन्त्री लेखकले गृह कार्य गर्न निर्देशन दिएपछि क्षतिको आकलन लिन शुरू गरिएको हो। गृहमन्त्री रमेश लेखकले प्रक्रियागत रूपमा बाढ़ी पहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य शुरू गर्न ढिलो भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि 2 चरणमा 50,000 रूपियाँ र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराउनुभयो। राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत आज पनि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ए क्याप्सुल 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिका र जुकाको औषधि 1 वर्षदेखि 5 वर्ष उमेर समूहका बालबालिकालाई खुवाइँदैछ। कार्यक्रम सफल बनाउन देशभर करिब 52,000 महिला स्वास्थ्य स्वयंसेविका र 15,000 स्वास्थ्यकर्मी परिचालित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। 2057 सालदेखि सुरक्षाको कारण देखाउँदै बन्द रहेको सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको मजगाउँ विमानस्थल अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सशस्त्र द्वन्दकालमा बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि काम भइरहेको भए पनि विमानस्थलको 6 बिघा जग्गा नेपाली सेनाको भोगाधिकारमा रहेका कारण पुनः सञ्चालनमा समस्या भइरहेको हो। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बाग।
सशस्त्र द्वन्दकालमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको मजगाउँ विमानस्थल 2078 पुसदेखि पुनः निर्माण शुरू गरिएको हो। तत्कालीन शाही सेनाले द्वन्दकालको समयमा शक्तिको आडमा गैरकानूनी ढंगबाट आफ्नो नाममा दर्ता गराएको विमानस्थलको जग्गा फिर्ता नगर्दा पूर्वाधार निर्माणमा अवरोध सिर्जना भएको छ। उक्त अवरोध हटाउन गत फागुन 2 गते गृहमन्त्री रमेश लेखकको आह्वानमा भएको उच्च स्तरीय बैठकले सहयोग गर्ने सहमति जनाए पनि 2 महिनामा खास प्रगति देखियो। राखिएको छैन। मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द:
2051 सालको राजपत्र अनुसार चाहिँ यो क्षेत्र हवाई मैदान भनेर किटान गरेकै छ, तर अब विविध कालखण्डमा नेपाली सेनाले चाहिँ त्यो जग्गालाई आफ्नो नाममा चाहिँ दर्ता गरेको देखिसकेपछि 2081 फागुन 2 गते यो कुरा चाहिँ सबै कुरा मिलिसक्यो भने यो 1.5 महिनामा चाहिँ रनवेको काम सकाएर चैत भित्रमा कालो पत्रे गरिसकेपछि गृहमन्त्रीज्यूले यही ठाउँमा उभिएर 2082 वैशाख 1 गते टेस्ट फ्लाइट गर्नेछौ भनेर उहाँको सचिवालयबाट नै प्रकाशित भएको कुरा छ। हामी निकै हर्षित भएका थियौँ, तर यो अप्रिलको महिना चलिरहेछ, मलाई लाग्छ हामी जनता कता कता अप्रिल फुल भयौं।
सेनाको अवरोध हटेमा निकट भविष्यमै परीक्षण उडान र केही वर्षभित्र नियमित उडानको सम्भावना भने जीवितै छ। नागरिक उड्डयन प्राधिकरणका ल्याब टेक्निसियन निर्मल थापा:
रनवे तयार भएर यो अस्ट्यागलहरू हटो भने त तत्कालमा एउटा दुईटा फ्लाइट गर्न समस्या हुन्न, तर पूर्ण रूपमै चल्ने तयार गर्नु पर्यो, सबै कुरा तयार हुँदा 2-3 वर्ष लाग्ला।
मजगाउँ विमानस्थल नागरिक उड्डयन प्राधिकरणको 50%, सुदूरपश्चिम प्रदेश सरकारको 25%, भीमदत्त नगरपालिकाको 15% र दोधारा चाँदनी नगरपालिकाको 10% गरी कुल ₹45,66,00,000 संयुक्त लगानीमा निर्माण भइरहेको हो। हाल रनवे कालोपत्रे गर्ने चरणमा पुगे पनि सेनाकै अवरोधका कारण ठेकेदार कम्पनी पर्ख र हेरको अवस्थामा छ। निर्माण कम्पनीका इन्जिनियर जितेन्द्र कुमार यादव:
सेफ्टीको हिसाबले पनि 1500 पुरै सको अनि एकैचोटि अस्फाल्ट गरौंला भन्ने प्लानिङ थियो अफिसियली र हाम्रो पनि सबैजनाको। 1500 क्लियरै नभइसकेपछि त कसरी अगाडि बढ्ने त? फोरसार र अहिलेमा त्यति नै हाम्रो 1300 बेस गर्दै थियो, त्यतिमै अड्किया छ।
मजगाउँ विमानस्थल सञ्चालनमा आएमा कञ्चनपुर लगायत सुदूरपश्चिमका जिल्लामा पर्यटन, स्वास्थ्य, व्यापार र आपतकालीन सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
2057 सालदेखि बन्द कञ्चनपुरको मजगाउँ विमानस्थल अझै सञ्चालनमा आउन सकिन। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय। चालू आर्थिक वर्ष 2081-82 पहिलो 9 महिनामा पाउने 3,00,000 मेट्रिक टन रासायनिक मल आयात भएको छ। चालू आर्थिक वर्षमा 5,50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकोमा 9 महिनामा 2,71,000 मेट्रिक टन मल आयात भएको हो। यसलाई फेरि सुन्नुहोस्। चालू आर्थिक वर्षमा 5,50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकोमा 9 महिनामा 2,71,000 मेट्रिक टन मल आयात भएको हो। रासायनिक मलका लागि चालू आर्थिक वर्षमा 27,95,00,000,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणादेवा आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ। यही 21-25 अप्रेलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेशन्स इकोनोमिक एण्ड सोशियल कमिशन फर एसिया एण्ड द पेसिफिकको 81 सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नुभएको हो। नेपाल हाल युनेस्केपको अध्यक्ष रहेकोले मन्त्री डाक्टर राणाले उक्त आयोगको 81 सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आय आर्जन, खाद्य र पोषण सुरक्षा, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाईसराई, चरण क्षेत्रको अभाव, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याक चौरीको संख्या घट्दो क्रममा रहेकोले याक चौरी पालनको संरक्षण र प्रवर्धनका लागि संगठित प्रयास आवश्यक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रप्रति कुनै खतरा नरहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै जनाधार जनमतको दृष्टिकोणले पनि नेपालमा गणतन्त्र स्थापित भइसकेको बताउनुभयो। उहाँले संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार पनि पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै व्यवधान नभएको बताउनुभयो। कोशी प्रदेश सरकारले 1 अर्ब भन्दा बढ़ी लगानी भेट्याउने लक्ष्य राखेर यही वैशाख 18 र 19 गते विराटनगरमा लगानी सम्मेलन आयोजना गर्न लागेको छ। सम्मेलन मार्फत प्रदेशमा स्वदेशी निजी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान र सिप परिचालनका लागि आधार तयार हुने अपेक्षा गरिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलनमा 1 अर्ब 39 अर्ब रूपियाँको लगानी भित्राउने प्रदेश सरकारले 54 योजना राखेको छ। लगानी प्राधिकरण कोशी प्रदेशका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा 15 भौतिक पूर्वाधारमा 14, कृषिमा 9, उद्योगमा 9 परियोजना समावेश गरिएको छ।
समग्रमा 54 परियोजनाहरूलाई चाहिँ हामीले सोकेसिङलाई पहिलो चरणमा फाइनल गरेका छौँ र त्यसको टोटल अनुमानित लागत चाहिँ 1 अर्ब 39 अर्ब 30 करोड 57 लाख रुपियाँ छ। यसमध्ये 7 क्षेत्रका परियोजनाहरू छन्, जसमध्ये कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि, सेवा क्षेत्र, ऊर्जा, यसरी सम्पूर्ण क्षेत्रहरू हामी समेटेका छौँ। यसमा चाहिँ हामीले 1 अर्बको लक्ष्य लिएका छौँ।
प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भएपछि उद्योगी व्यवसायहरू समेत उत्साहित भएका छन्। लगानी सम्मेलन मार्फत कानूनी प्रक्रियाका विषयलाई एकद्वार प्रणालीबाट कार्यान्वयन गर्दै प्रदेश सरकारले विद्युतको सहज उपलब्धता, मुआवजा वितरणका कामहरू सरल र सहज रूपमा कार्यान्वयन गर्नुपर्ने उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको भनाइ छ।
आज जुन क्षेत्रमा पुरानै उद्योगिक व्यापारीहरूले पनि जुन खेप्नु परेका विद्युतका समस्याहरू छन्, यी कुराहरूलाई पनि सरकारले सम्बोधन गर्नुपर्छ। जल विद्युतका कुराहरू, मुआवजाका कुराहरू भए, ट्रान्समिसन लाइनका कुराहरू, यी सबै कुराहरू चाहिँ प्रदेश सरकारको मार्फतबाट पनि हुनुपर्ने भयो। यस्ता चिजहरूलाई सहज रूपले निकास दिने हिसाबले प्रदेश सरकारले गरे खण्डमा अझै पनि ज्यादा बेसी चाहिँ लगानी भित्र सक्ने सम्भावना देखिन्छ।
यसै गरी मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कोशी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेकाले सम्मेलनले समग्र मुलुकको अर्थतन्त्रसँगै उद्योगी व्यवसायहरूमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
कोशी प्रदेशमा लगानीको सम्भावना प्रशस्त नै छ, एकदम सुखद खबर हो। अहिलेको अर्थतन्त्रमा यसरी लगानी सम्मेलन गर्दाखेरि केही न केही ऊर्जा हामीमा पनि अलिकति ऊर्जा थप्ने काम चाहिँ गर्छ र साथै नयाँ लगानी आएपछि अर्थतन्त्रलाई पनि सुधार्ने काम चाहिँ पक्कै पनि सहयोग हुने जस्तो हामीले महसुस गरेका छौँ। घोषणामा मात्रै नरहोस्, वास्तविक रूपमा लगानी आओस्, यो हामी सबैको चाहना।
सम्मेलन मार्फत कोशी प्रदेशमा स्वदेशी, निजी एवं प्रत्यक्ष वैदेशिक लगानी एफडीआई आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि आधार तयार हुने विश्वास गरिएको छ। प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनले कानूनी, नीतिगत एवं प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानी मैत्री वातावरण हुने विश्वास लिएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
कोशी प्रदेश सरकारले विराटनगरमा लगानी सम्मेलन गर्दै समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। राष्ट्रिय वाणिज्य ब्याङ्कले आजदेखि 2 अर्ब 50 करोड़ रूपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल 25 लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितपत्र बोर्डबाट ब्याङ्कले स्वीकृति पाएको छ। कुल 7 वर्षीय अवधि भएको सो ऋणपत्रमा लगानी गर्नेले वार्षिक रूपमा 7% बराबर ब्याजदर ब्याज प्राप्त गर्नेछन्। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरूको विरोधमा देशभर प्रदर्शन गरिएको छ। प्रदर्शनलाई 50 राज्य 50 विरोध 1 आन्दोलनको नाम दिएको छ। विरोधका लागि देशभर हजारौं मानिस सड़कमा उत्रिएका छन्। व्हाइट हाउस र टेस्ला डिलरशिप बाहिर र धेरै शहरका केन्द्रहरूमा प्रदर्शनकारी भेला भएर राष्ट्रपतिका पछिल्ला निर्णयहरूको विरोध गरेका हुन्। अमेरिकामा राजनैतिक विरोध प्रदर्शनहरू सामान्य हुँदै गएका छन्। सर्वेक्षणहरूले ट्रम्पको लोकप्रियता घट्दै गएको संकेत गरेको बीबीसीले बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा काठमाडौँमा प्रदर्शन। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू प्रहरी नियन्त्रणमा। देशभरका बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै। र अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरूको विरोधमा अमेरिकाभर प्रदर्शन। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।